Radio Veri FM. Radio Veri FM.
Radio Veri FM. Antana Betuplu Cha, Rexy Duituplu, Sat Megahertz. सुर्खेतको गुर्बा कोटका भूमिसरा खटका तरकारी खेतीबाटै मनग्य आमदानी गर्न सफल थारू समुदायले नयाँ वर्षका रूपमा तीन दिनसम्म माघी मनाउँदै
ढिलोमा आउँदो पाँच गतेभित्र प्रदेश प्रमुख नियुक्त गर्न सरकारलाई निर्वाचन आयोगको आग्रह नत्र आयोग आफ्नै ढङ्गले अघि बढ्ने चेतावनी
माघ तीन गते राष्ट्रिय सभाका 56 सिटको बाँडफाँडको टुङ्गो लगाउने एमाले र माओवादीको दावी पार्टीको संसदीय बोर्ड र कार्य सम्पादन समिति खारेज गर्न कंग्रेस नेता पौडेलको माग
र विभागीय टोली आर्मीले अर्को विभागीय टोली एपिएफलाई ट्राई ब्रेकरमा हराउँदै सुदूरपश्चिम खप्तड गोल्ड कपको उपाधि जित्यो 11,11,000 रुपियाँ हात पार्यो हिमाल पहाड तराई कोही छैनन् पराई बिहानको भेरी खबरबाट डिलु र मधुबनको नमस्कार तपाईँ हामीलाई radiobheri.com.np शुभयात्रा हाम्रो पात्रो मोबाइल एप्लिकेसनका साथै बर्दियाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ
अब खबर विस्तारमा पूर्वी सुर्खेतको बोटे चोरमा हिजोदेखि कृषि व्यापार तथा सांस्कृतिक माघी महोत्सव सुरु भएको छ महोत्सवको उद्घाटन गर्दै गुर्बाकोट नगरपालिका नौका वडा अध्यक्ष शशिराम भट्टराईले आधुनिक प्रविधिको प्रयोग हुन सके मात्र आम कृषकहरूको जीवनस्तर उकास्न सकिने बताउनुभयो उहाँले समग्र देशको अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान उल्लेखनीय हुने भन्दै निर्वाहमुखी कृषिलाई व्यावसायिक कृषिको रूपमा रूपान्तरण गर्न कृषकलाई सुझाव दिनुभएको छ 50 स्थल रहेको महोत्सवमा विभिन्न खालका स्थानीय कृषि प्रदर्शनीहरू राखिएको छ महोत्सवमा खुला भलिबल प्रतियोगिता स्थानीय लोक सांस्कृतिक झल्कने नाच झ्याउरे टप्पा तथा पञ्चे बाजा प्रदर्शनी तथा बाल उद्यान रहेका छन् गुर्बाकोट नगरपालिका वडा नम्बर 9 वडाको आयोजनामा भएको मेलामा 20,00,000 बराबरको कारोबार गर्ने आयोजकले जनाएको छ माघ 8 गतेसम्म सञ्चालन हुने महोत्सवमा झण्डै 35,000 नागरिकले अवलोकन गर्ने आयोजकको अपेक्षा रहेको छ महोत्सवको विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति रहने समेत आयोजकले जनाएको छ
थारू समुदायले पुरानो वर्षको विदाई गर्दै नयाँ वर्षको रूपमा हिजोदेखि माघी पर्व मनाइरहेका छन् सुर्खेत बाँके बर्दिया दाङ कैलाली कञ्चनपुर लगायतका सबै थारू समुदायले माघीलाई पहिलो र सबैभन्दा ठूलो पर्वको रूपमा मान्ने गर्दछन् माघीलाई नयाँ वर्षको रूपमा मनाउने भएकाले माघेसँगै थारू गाउँमा विकासका लागि एक वर्षीय नयाँ योजना समेत बनाउने गरिन्छ माघको मह नयाँ भलवान्सा घर घरमा चौकीदार र गुरुवा सुन्ने युवा युवतीको विवाह गर्ने नयाँ घर बनाउने भाइ छुट्टिने खेतीमा नयाँ प्रविधि उत्पादन थाप्ने लगायतका योजना पनि थारू अगुवाहरूले गर्ने भनाइरहेको छ थारू समुदायले ढिक्री बङ्गुरको मासु तरुल जाँड खाँदै र मगौटा नाच्दै तीन दिनसम्म विशेष महत्त्वका साथ माघी पर्व मनाउने गर्दछन्
जाजरकोटका गाउँ गाउँमा सिस्नु हानाहान गरी माघी पर्व मनाइएको छ जिल्लाको नलगाट नगरपालिका बारेकोट गाउँपालिका भेरी नगरपालिकामा सिस्नु हानाहान गरी माघी पर्व मनाइने चलन रहेको छ मामा छोरीलाई फुपूका छोराले सिस्नु हान्ने साली भिना सोल्टी सोल्टिना र साथीभाइबीच पनि सिस्नु हानाहान गरेर माघी मनाउने गरिन्छ सिस्नु घुँडा बाहेक अन्यत्र हान्न नपाइने व्यवस्था भएको नलगाट नगरपालिका वडा नम्बर 8 शिक्षक वीरबहादुर खत्रीले बताउनुभयो कतिपयले सिस्नु हान्दा हान्दै विवाह समेत गर्ने परम्परा रहेको छ
देशमा रोजगारी नभएको भन्दै पैसै कमाउनका लागि दिनौँ सयौँ युवाहरू विदेश प्लान भइरहेका छन् कामको खोजीका लागि विदेश जानेहरूले राम्रोसँग काम नपाउँदा उनीहरूले दुःख पाउने गरेको पनि हामीले सुन्न र देख्न पनि पाउँदै आएका छौँ तर आफ्नै ठाउँमा र आफ्नै गाउँमा गर्ने हो भने मनग्य आम्दानी कमाउन सफल भइदो रहेछ भन्ने पनि धेरैलाई अहिले कृषिमा काम गरेर थाहा पनि भइसकेको छ काम गर्ने जोस जाँगर र लगनशीलता भएकै कारण आफ्नै गाउँमा बसेर पनि राम्रो आम्दानी गर्न सक्नेहरू पनि कमी छैनन् सुनौ यसमध्येकै एक गुर्बाकोट 5 सुर्खेतका भूमिसरा खड्गासँग मैले कुराकानी गरेको छु
मुला बिउमा मुला, सिमी तरकारीमा बसन्त, सिमी खुर्सानी फर्सी त्यति नै छ। बन्दा अहिले ऊ पनि आएको छ, कफीहरू आएको छ फलफुलमा।
एउटा बन्दा गोपी कतिसम्म कति किलोसम्मको बनाउनु भएको छ?
कम्तीमा 6-7 केजीसम्म अहिले मेलामा ल्याएको अनुसार, बढीमा 6-7 केजी फलाउन सकिन्छ।
मैले पनि तपाईँको त्यो देख्न पाएँ होइन, त्यो जुन 7 किलोसम्म बनाउनलाई कति समय लाग्दो रहेछ, के गर्नुपर्छ त्यसलाई, विशेष गरी के कुरामा ध्यान दिनुपर्छ त्यति ठुलो गोपी बनाउनको लागि?
हाम्रो त्यो ठुलो गोपी बनाउनलाई अब सिँचाइ दिन पर्यो, गोडमेल गर्न पर्यो, अनि राम्रो बिउ, अब कस्तो खालको बिउ छ त्यो बिउ अनुसार पनि ठुलो सानो हुने हुन्छ। त्यो भएर अलि फल्ने जुन किसिमको अलि राम्रो हुन्छ त्यो बिउ छानेर लगाउनु पर्यो। हाम्रो भदौमा लगाएको, लगभग असोजमा लगाएको गोपी अहिले त्यो 3-4 महिनाको हो। हाम्रो अहिले कम्तीमा एकजनाले 2-3 रोपनी जति लगाउन सकिन्छ। मेरो त अहिले काउली थियो, 1 रोपनी 1.5 रोपनीमा काउली, र अहिले 0.5 रोपनी मात्रै छ, भन्दा धेरै छैन। काउली पनि अब सिद्धिसक्यो, बिक्री भइसक्यो।
एक सिजनमा काउली बिक्री गरेर कति जति आमदानी गर्न सकिन्छ?
काउलीको मूल्य बढी पायो भने 20-25 हजारसम्म पनि लिन सकिने कुरा भयो। मूल्य रेट कम्ती भएपछि अहिले 10 हजार जतिको समथिङ बिक्री भयो 1 रोपनीमा। मूल्य गयो भने 20 रुपियाँ केजी बजार भयो काउली।
काउली सँगसँगै तपाईँले कृषिमा अरू के गर्नु भएको छ?
अब बिउमा मुला गरेका छौँ, अनि त्यसपछि अब गहुँ खेतीहरू त्यही छ, मुला र त्यही खुर्सानी छ, आलु पनि छ, आलु पनि हुन्छ, अनि रायो, मुला, बिउमा सिपचना, बेमौसमी पनि अब गरिन्छ, बन्दा, काउली, सिमी।
यो सबै आफ्नै लगानीमा गर्नु भएको छ या कसैबाट, कुनै कृषि कार्यक्रमबाट केही अनुदान पाएर गर्नु भएको छ, के छ?
के अनुदान अब यस्तो सामूहिक रूपमा खेती गर्ने अनुदान त अलिअलि, सिँचाइहरू, नहरहरू बनाउने अनुदान त आएको छ, खेती गर्नलाई व्यक्तिगत अनुदान केही पनि पाएको छैन।
अब तपाईँले यति सबै कृषि गरिरहनु भएको छ होइन, वर्षभरिमा सबै टोटल जोड्दाखेरि कति जति आमदानी गर्नुहुन्छ?
हाम्रो वर्षभरिमा टोटल आमदानी त्यस्तै 50-60 हजार, एकजना मान्छेले अब के गर्नु सकिन्छ र, एकजनाको त्यस्तै 50-60 हजारसम्म समथिङ। अहिले अब घर परिवारको साथ छैन त्यति, एक्लै गरेको त्यति नै हुन्छ।
अनि आफूले गरेको यो कामबाट छोराछोरीलाई पढाइ लेखाइ र आफ्नो घर खर्च चलाउनलाई पुगेकै छ?
त्यही, अलिअलि घर खर्च र छोराछोरी पढाउन अलिअलि पुगे जस्तो छ। कृषिबाट हामीलाई सहयोग भए त अझ राम्रो काम गर्थ्यौँ होला। अब यातायात आफैले ढुवानी गर्न नसक्ने, ढुवानी हुने अब साधनहरू भइदिएको भइदिए, अनि सबै अलि यस्तो सिँचाइहरू, पक्की कुलाहरू बारीसम्म पुगेको भइदिए, अझै त्योभन्दा पनि अलि बढाएरै गर्न सकिन्थ्यो।
तपाईँले उत्पादन गर्नुभएको जुन गोपीहरू, अरू तरकारीहरू छ नि, कहाँ कहाँसम्म पुग्छ?
हाम्रो बोटेचौर, हामी यही बोटेचौर सङ्कलन केन्द्रमा ल्याउने के र, अब यताबाट कहिले मेलकुना सङ्कलन केन्द्रमा, कहिले यता बोटेचौर सङ्कलन केन्द्रमा। मूल्य भने जस्तो पाइन्न, न बिक्री त भइहाल्छ। अब धेरै ठाउँको उत्पादनसँगै भएको कारणले होला, उहाँहरूलाई पनि अलि कटाउन गाह्रो भएको कारणले होला है। उहाँले अब जे भन्नुभयो त्यही, हामी त जति भन्नुहुन्छ अब राखेरै जाने कुरा हो के र, आफूले भनेको पाउने भएन।
सबैभन्दा यो कृषिमा तपाईँले जति गर्नुहुन्छ नि, केबाट फाइदा छ, कुन तरकारी लगाउँदा चाहिँ फाइदा हुन्छ?
त्यो त अब बेमौसमी तरकारीहरू लगाउँदा, अब सिमीहरू, खुर्सानीहरू लगाउन सकेपछि त्यसलाई मिहिनेत गर्न सके, त्यो बसन्ती तरकारीबाट फाइदा छ के र, नत्र सिजन अनुसारको हिउँदेमा त्यति फाइदा आउँदैन।
अब तपाईँले, तपाईँ जस्तै धेरै दिदी बहिनीहरू पनि हुनुहुन्छ होइन,
हजुर,
जुन घरमै बसेर केही नगरे पनि बस्नु भएको छ, उहाँहरूलाई के भन्न चाहनुहुन्छ?
अब सबैले गर्नुपर्छ, र घरमा बसेर के काम हुन्छ, सबैले गरौँ अनि गर्नुपर्छ। कृषि खेती गरेपछि आफूलाई पनि खान सजिलो हुन्छ, अन्य ठाउँमा लिन पनि पाइन्छ, अनि अलिअलि घरतिर खर्च चलाउन गाह्रो हुँदैन भनेर सल्लाह दिन्छ।
उहाँ हुनुहुन्थ्यो गुर्बाकोट 5 सुर्खेतका कृषक भूमिसरा खड्गा, आफूले कृषि क्षेत्रमा गरेको कामको बारेमा हामीसँग कुराकानी गर्दै। हामीसँग छिमेक सेरोफेरोसँगै राष्ट्रिय खबर पनि बाँकी नै छन्, अहिलेलाई भने यो विश्राम। तपाईँ अहिले सबैको मन सुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले सुर्खेतको गुर्बाकोटका भूमिसरा खड्गा तरकारी खेतीबाटै मनग्ञ आमदानी गर्न सफल थारू समुदायले नयाँ वर्षको रूपमा तीन दिनसम्म माघी पर्व मनाउँदै सुर्खेतको बोटेचोरमा हिजोदेखि कृषि मेला सुरु लगायतका खबर प्रस्तुत गर्यौँ। अब बाँकी खबर। निर्वाचन आयोगले ढिलोमा आउँदो 5 गतेभित्र प्रदेश प्रमुख नियुक्त गर्न सरकारलाई समय सीमा दिएको छ। 5 दिनभित्र प्रदेश प्रमुख नियुक्त नभए माघ 24 निर्धारित राष्ट्रिय सभा निर्वाचन गर्न नसकिने आयोगको भनाइ रहेको छ। आयोगका पदाधिकारीले प्रदेश प्रमुख नियुक्त भएर कार्यालय स्थापना भएपछि प्रदेश सभाको नतिजा बुझाउने भन्दै नियुक्ति ढिलाइ भएकोमा असन्तुष्टि जनाएको छ। आयोगले माघ 7 राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतदाता नामावली प्रकाशनको कार्यक्रम गरेको छ। प्रदेशको अन्तिम नतिजा सार्वजनिक भएको 7 दिनभित्र प्रदेश प्रमुखलाई बुझाउनु पर्ने संवैधानिक व्यवस्था प्रदेश भए पनि प्रमुख नियुक्ति नहुँदा निर्वाचन आयोगले प्रदेशको समानुपातिक विजयीहरूको नाम समेत सार्वजनिक गरेको छैन। निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले चाँडो प्रदेश प्रमुख नियुक्ति होस् भनेर सरकारलाई ध्यानाकर्षण गराइसकेको बताउनुभयो। मतदाता नामावली प्रकाशन गर्नु पूर्व प्रदेश सभाको नतिजा प्रदेश प्रमुखलाई बुझाएर उनीहरूलाई कानुनी रूपमा मतदाता हुनुपर्ने उहाँको भनाइ रहेको छ। ढकालले मतदाता नामावली प्रकाशन अघि प्रदेश प्रमुखको नियुक्ति शपथ ग्रहण कार्यालय स्थापना हुनुपर्ने बताउनुभयो। राष्ट्रिय सभा निर्वाचनमा स्थानीय तहका प्रमुख उपप्रमुख र प्रदेशसभाका सांसदहरू मतदाता हुन्छन्।
निर्वाचन आयोगले राजनीतिक दलहरूसँग राष्ट्रिय सभा सदस्य निर्वाचनका उम्मेद्वारको मनोनयनको औपचारिक पत्रमा प्रयोग गरिने हस्ताक्षरको नमुना माग गरेको छ। आयोगले सूचना जारी गर्दै भोलि बुधबारसम्म दस्तखतको नमुना पेश गर्न दलहरूलाई आग्रह गरेको हो। आयोगले उम्मेद्वार मनोनयनको अधिकार प्राप्त व्यक्तिको नाम थर पद र दस्तखतको नमुना पेश गर्न दललाई माघ 3 समय दिएको छ। यही माघ 24 हुन लागेको राष्ट्रिय सभा निर्वाचनमा 21 दर्ता भएका छन्। राष्ट्रिय सभा निर्वाचनमा भाग लिन लागेको दलले दस्तखतको नमुना बुझाउँदा केन्द्रीय कार्यकारिणी समिति वा यो सरहको समितिले गरेको निर्णयको प्रमाणित प्रतिलिपि समेत पेश गर्नुपर्नेछ। दस्तखत नमुना फारम भने वेबसाइट र आयोगबाट पनि लिन सकिनेछ।
दुर्गम हिमाली जिल्ला डोल्पाको दुनै राष्ट्रिय सडक सञ्जालमा जोडिन अब 3 मात्रै बाँकी रहेको छ। जाजरकोट डोल्पा सडक खण्ड अन्तर्गत त्रिवेणी त्रिपुरा कोट खण्डको निर्माण कार्य नेपाली सेनाले तीव्र रूपमा अघि बढाएको पछि डोल्पालीहरू अब सडक सपना लगभग पुरा हुने भएको छ। डोल्पा जाजरकोट सडक खण्डको कुल लम्बाइ 117.7 सडक खण्डमध्ये 114.7 सडक निर्माण कार्य सम्पन्न भइसकेको छ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख नायब उपरीक्षक हेरम्ब शर्मा पुरस्कृत हुनुभएको छ। प्रदेश नम्बर 7 9 जिल्लामध्ये राम्रो काम गरेको भन्दै शर्मालाई प्रदेश नम्बर 7 प्रहरी प्रमुख एवं अतिरिक्त प्रहरी महानिरीक्षक माधव प्रसाद नेपालले पुरस्कारसहित सम्मान गर्नुभएको हो। डिएसपी शर्मालाई प्रदेश नम्बर 7 प्रहरी प्रमुख एवं अतिरिक्त प्रहरी महानिरीक्षक माधव प्रसाद नेपाल आफै बैतडी पुगेर नगदसहित पुरस्कृत गर्नुभएको हो। बैतडी प्रहरी प्रमुख शर्मालाई नागरिकहरूको हराएको 5 सुन बुझाउँदादेखि जिल्लाको शान्ति सुरक्षा र जनताको मन जितेर काम गर्दा नेपाल प्रहरीको गरिमा बढाएको भन्दै पुरस्कृत गरिएको हो। डिएसपी शर्माले गएको दशैंको बेला बैतडीका एकजना नागरिकको हराएको 5 सुनको सिक्री खोजेर जिम्मा लगाउने काममा पनि महत्त्वपूर्ण भूमिका खेल्नु भएको थियो।
दाङको घोराई तुलसीपुर सडक खण्डको बिजौरीमा माइक्रो बस दुर्घटना हुँदा 1 मृत्यु भएको छ भने 10 घाइते भएका छन्। 2395 माइक्रो बस बाक्लो हुस्सोका कारण अनियन्त्रित भई दुर्घटना भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।
नेपाल सामाजिक परिचालक कर्मचारी संघले गत पुष 14 राज्य मन्त्री स्तरीय निर्णयले अवकाश गरेका कर्मचारीलाई स्थापना नगरी कडा आन्दोलनमा उत्रने चेतावनी दिएको छ। संघले बाँकेमा गरेको पत्रकार सम्मेलनमा अध्यक्ष सारिका राईले सामाजिक परिचालकलाई कर्मचारीमा पुनर्स्थापना गर्न सरकारसँग माग गर्नुभएको छ। कर्मचारीलाई पुनर्बहाली नगर्ने हो भने देशैभरि आन्दोलनमा उत्रने पनि भन्दै उहाँले सुतेको राज्यलाई बिउझाउन र आफ्ना मागहरू पूरा गरिदिन सहयोगको अपिल समेत गर्नुभएको छ। आन्दोलन परिचालन समितिका संयोजक मनिषा विमलीले 8 स्थानीय तहमा रहेर जनताको काम गरेका सामाजिक परिचालकहरूको कार्य सम्पादनको मूल्याङ्कन नगरी होचुवाको भरमा अवकाश दिनु अन्याय भएको बताउनु भएको छ। नेपाल निजामती कर्मचारी संघका वरिष्ठ उपाध्यक्ष लेखनाथ कोइरालाले कर्मचारी समायोजनकै पाटो मार्फत सामाजिक परिचालकको समायोजन गर्न सरकारसँग माग गर्नुभयो।
तेस्रो राष्ट्रिय योग दिवस साप्ताहिक रूपमा हिजोदेखि मनाइँदैछ। शिक्षा मन्त्रालयको समन्वयमा सबैका लागि योग सधैँका लागि योग भन्ने नाराको साथ योग तथा योग पर्यटनको महत्त्व र विकासका लागि विभिन्न कार्यक्रम गरिने मन्त्रालयका प्रवक्ता हरि लम्सालले बताउनुभयो। नेपाल प्राचीन योग भूमि रहेको, योगको महत्त्व नयाँ पुस्तालाई बुझाउनु पर्ने तथा योग पर्यटनको माध्यमबाट पनि नेपाललाई विदेशीलाई घुमाउन सकिने अवधारणाका साथ कार्यक्रम तय गरिएको उहाँको भनाइ छ। हामीसँग खेल खबरसँगै अन्य खबरहरू पनि बाँकी नै छन्। अहिलेलाई भने यो अर्को विश्राम।
रेडियो भेरी एफएम।
तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक श्रेफ्रोसँगै राष्ट्रिय खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। नेकपा एमाले र माओवादी केन्द्रले माघ 3 गते राष्ट्रिय सभाका 56 सिटको बाँडफाँडको टुङ्गो लगाउने दावी गरेका छन्। वाम गठबन्धनको कार्यदलले राष्ट्रिय सभाको बाँडफाँड टुङ्गो लगाएर शीर्ष नेतालाई बुझाउने कार्यदलका संयोजक सुभाष नेमाङले बताउनु भएको छ। राष्ट्रिय सभा र प्रदेशका मुख्यमन्त्री तथा सभामुख लगायत पद बाँडफाँडका लागि 6 सदस्यीय कार्यदलले काम गरिरहेको छ। कार्यदलमा माओवादीले प्रदेशतर्फ 2 मुख्यमन्त्री र 4 सभामुख मागेको छ। त्यस्तै वामपन्थी गठबन्धनले भने 7 मध्ये 6 प्रदेशमा बहुमत ल्याएको छ। सबै पद 60-40 अनुपातमा बाँडिने तर त्यसमा व्यक्तिको व्यवस्थापन तथा पार्टी एकताको भावना समेटिने नेताहरूले बताउँदै आएका छन्। राष्ट्रिय सभाका 7 प्रदेशका 56 उम्मेद्वारमा भने सम्बन्धित पार्टीका मतदाता संख्याकै बाँडफाँड हुने नेताहरूले बताएका छन्। प्रदेश नम्बर 1 र 3 एमालेको एकल बहुमत रहेको छ। यस्तै स्थानीय तहमा माओवादीको मत एमालेको भन्दा 2/3 कम छ भने प्रदेश सभामा पनि एमाले भन्दा आधा कम छ।
पूर्वी सुर्खेतको सिम्ता गाउँपालिका साथ काप्रेचौरको तामाधारी स्थित तामाधारी सामुदायिक वनमा फेला परेको गुफाको संरक्षण कार्य सम्पन्न भएको छ। शक्तिशाली युवा क्लब काप्रेचौरले देउसी भैलो खेली सङ्कलित गरेको 1,12,000 रकममध्ये 48,000 रकम गुफा निर्माणमा लगाएको हो। गुफामा अहिले अवलोकन गर्नको लागि विभिन्न ठाउँबाट पर्यटकहरू आउने क्रम बढ्दै गएको छ। गुफामा सुरक्षित संरक्षणको लागि अहिले ढोकाको गेट बनाइएको क्लबका अध्यक्ष गङ्गाराम सापकोटाले जानकारी गराउनुभयो। गुफालाई पर्यटकीय स्थलको रूपमा पहिचान बनाउन सके समग्र सिम्ताको विकासमा थप टेवा पुग्ने अध्यक्ष सापकोटाको भनाइ छ।
नेपाली कङ्ग्रेसका नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवासँग संसदीय बोर्ड र कार्य सम्पादन समिति खारेज गर्न माग गर्नुभएको छ। देउवाले पार्टीका प्रभावशाली नेताहरूलाई बोलाउँदै बैठकमा पौडेलले केन्द्रीय कार्य समितिको बैठक तत्काल बोलाउन पनि माग गर्नुभएको छ। बैठकमा राष्ट्रिय सभा निर्वाचनका साथै प्रदेश प्रमुख तथा प्रदेशको अस्थायी मुकाम तोक्ने बारे पनि छलफल भएको कङ्ग्रेसले जनाएको छ। कङ्ग्रेसको विधान अनुसार संसदीय बोर्ड बढीमा 14 सदस्यीय हुने भनिए पनि अहिले 24 केन्द्रीय नेताहरू रहेका छन् भने यस्तै कार्य सम्पादन समितिमा पदाधिकारी सहित भने 29 केन्द्रीय नेताहरू रहेका छन्।
भेरी खबरमा अब लागौँ विदेशको खबरतर्फ। आगामी महिना दक्षिण कोरियामा हुन लागेको शीतकालीन ओलम्पिक खेलको तयारीको लागि उत्तर र दक्षिण कोरियाको बैठक दक्षिण कोरियामा सुरु भएको छ। बैठकमा दुवै देशका तर्फबाट 4-4 सहभागिता रहेको छ। यही जनवरी 9 दुवै कोरियाको बैठक दक्षिण कोरियामा बसेको थियो। यो बैठकमा उत्तर कोरियाले दक्षिण कोरियामा आयोजित शीतकालीन ओलम्पिक खेलमा सहभागिता रहने बताएको छ। कोरियाका उच्च अधिकारीहरूबीच सन् 2015 अर्थात् 2 वर्ष यता गत हप्ता पहिलोपटक वार्ता भएको हो। पछिल्लो समय 2 कोरिया बीचको सम्बन्ध सुधार आएको छ। अब आगामी महिना दक्षिण कोरियामा हुने ओलम्पिक उत्तर कोरियाको पनि सहभागिता हुने अनुमान गरिएको छ।
र भेरी खबरको अन्त्यमा अब एउटा खेल खबर। विभागीय टोली आर्मीले सशस्त्र प्रहरीको एफिफलाई ट्राई विकेटमा हराउँदै सुदूरपश्चिम खप्तर गोल्डकपको उपाधि जितेको हो। धनगढी रङ्गशालामा हिजो भएको फाइनलमा आर्मीले एफिएफलाई ट्राई विकेटमा 5-4 हराएको हो। निर्धारित 90 मिनटको खेल गोलरहित बराबरीमा सकिएपछि निर्णय ट्राई विकेटबाट लिएको हो। सशस्त्रका सुदीप शिखराकार खेल गर्न नसक्दा गोल गर्न नसक्दा भने आर्मीका विवेक बस्नेतको जाली चुमाउँदै विजय गोल गर्नुभएको हो। आर्मीले उपाधिसँगै 11,11,111 रुपियाँ हात पार्दा उपविजेता बनेको एपिएफले भने 5,55,555 रुपियाँ हात पारेको छ।
खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जानु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
सुर्खेतको गुर्बाकोटका भूमिसरा खड्का तरकारी खेतीबाटै मनग्गे आमदानी गर्न सफल। थारू समुदायले नयाँ वर्षका रूपमा 3 दिनसम्म माघी मनाउँदै
ढिलोमा आउँदो 5 गतेभित्र प्रदेश प्रमुख नियुक्त गर्न सरकारलाई निर्वाचन आयोगको आग्रह, नत्र आयोग आफ्नै ढङ्गले अघि बढ्ने चेतावनी।
माघ 3 गते राष्ट्रिय सभाका 56 सिटको बाँडफाँडको टुङ्गो लगाउने एमाले र माओवादीको दावी। पार्टीको संसदीय बोर्ड र कार्य सम्पादन समिति खारेज गर्न कङ्ग्रेस नेता पौडेलको माग।
र विभागीय टोली आर्मीले अर्को विभागीय टोली एफएफलाई ट्राइब्रेकरमा हराउँदै सुदूरपश्चिम खप्तड गोल्ड कपको उपाधि जित्यो। 11,11,000 रुपैयाँ हात पार्यो। हवस् त, तपाईँ हाम्रो भेट अहिले 8 बजेको भेरी हाइलाइट्समा हुने नै छ। ताजा समाचार अनि स्वस्थ मनोरञ्जनको लागि रेडियो भेरीकै साथमा रहनुहोला। बिहानको भेरी खबरबाट दिलु र मधुबन बिदा हुन्छौँ। नमस्ते।